प्रभात थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल वैशाख 29 गते बिहिबार, नेपाल सम्बत 1142, मे 12 तारिक सन् 2022।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
मतदाता उत्साहित, गाउँ फर्किनेको लर्को, विमानस्थलमा विदेश जानेको भिड उस्तै।
नमुना मतदानमै 77% मत बदर, मतदानका दिन सवारी नचल्दा वृद्ध र अशक्तलाई मतदान केन्द्र पुग्ने समस्या।
अर्थतन्त्रका सूचक झन खस्किए, शोधानन्तर स्थिति ऐतिहासिक घाटामा, बजेट भए पनि उद्धार नहुँदा 3 वर्षमा झन्डै 800 सुत्केरीको मृत्यु।
एक साताभित्र मन्त्री परिषद गठन हुने श्रीलङ्काका राष्ट्रपतिको भनाई, सरकार समर्थक र विरोधी बीच भएको हिंसात्मक झडपको निन्दा।
र आइपिएल क्रिकेटमा राजस्थान विरुद्ध दिल्ली 8 विकेटले विजयी।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
मार्वलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ, 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्वलका UPVC प्रडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। स्थानीय तह निर्वाचनमा भोट हाल्ने दिन नजिकिएसँगै मताधिकार प्रयोग गर्न गाउँ फर्किनेको लर्को लागेको छ। सङ्घीय राजधानी काठमाडौँसहित देशका मुख्य सहरमा बसोबास गरिरहेकाहरू आफ्नो मतदाता अधिकार रहेको स्थल फर्कन थालेका हुन्। शुक्रबार भोट हाल्ने दिन, भोलिपल्ट शनिबार र जेठबाट आइतबार समेत सार्वजनिक बिदा भएकाले अधिकांश मतदाता केही दिनका लागि गाउँ गइरहेका छन्। अधिकांश सवारी साधन दलले नै प्रायोजन गरेर उनीहरूलाई गाउँ लगिरहेका छन्। सिन्धुपाल्चोक चौताराकी सुन्तरी श्रेष्ठ ग्वारको स्थित निजी कम्पनीमा काम गर्छिन्। बुधबार कार्यालयको काम सकेर गाउँ जाने तयारीमा कोटेश्वर चोकमा भेटिएकी उनी मतदान गर्न उत्साहित देखिन्छिन्। गाउँबाट गाडी रिजर्भ गरिदिएको छ। उनले भनिन्, मतदान गर्न पनि पाइने, आफन्त साथीभाइ पनि भेटिने, यसपल्ट बिदा पनि मिलेको छ। दुई सन्तान र पत्नीसँगै दोलखा सैलुङ ढुङ्गेका अक्कल तामाङ जडीबुटीमा रिजर्भ गाडी पर्खिरहेका थिए। रिजर्भ गाडी यात्रु लिन नयाँ बजार पुगेको छ। यात्रु भर्दै फर्किन्छ। उनले भने, हामी भोट हाल्छौँ, बच्चाहरू बिदा मनाउँछन्, गाडी भाडा पनि आफ्नो परेन, दलहरूकै खर्चमा मतदान गर्न गाउँ जाँदा सही जनप्रतिनिधि चुन्नुहुन्छ भन्ने प्रश्नमा तामाङले मत गोप्य र स्वतन्त्र हुने बताए। मङ्गलबारबाट उपत्यका बाहिरिनेको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार कोटेश्वर, कलङ्की, नागढुङ्गा, फर्पिङ, मुर्खु लगायत स्थानबाट एक सातामा 66,625 सवारी साधनमा 435,601 यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने 58,250 सवारी साधनमा 318,346 यात्रु उपत्यका भित्रिएका छन्। शुक्रबार हुने निर्वाचनलाई लक्षित गरी मङ्गलबार मध्यरातदेखि भारतसँगको खुला नाका 72 घण्टाका लागि सिल गरिएको छ। त्यसका बावजुद पनि प्रवासी नेपाली आफ्ना गाउँमा उम्मेद्वार बनेकालाई मत खसाल्न धमाधम फर्किरहेका छन्। प्रहरीका अनुसार भारतबाट आउने अधिकांश नेपाली मतदाता छन्। उनीहरू दार्जिलिङ, सिक्किम, असम, कोलकाता जस्ता शहरका श्रमिक छन्। नेपाल भारत सीमा सहर काँकडा भिट्टा नाकामा बुधबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रुको बाक्लो भिड लाग्यो। साँझसम्म करिब 4,000 प्रवासी नेपाली यो नाकाबाट प्रवेश गरेका छन् भने झण्डै 1,500 जना भारततिर भारतीय पारी लागेका छन्। मतदाता उत्साहित गाउँ फर्किनेको लर्को आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
5 वर्षका लागि घर दैलोको सरकार छान्ने दिन हो भोलि, तर मुख्य चुनाव छोडेर हजारौं युवा हिजो विदेश उडे। अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन विदेशा नै युवाले भरिभराउ थियो। भोट हाल्ने मन हुँदाहुँदै पनि देश छोड्नु पर्दा उनीहरू खिन्न देखिन्थे। देशमै रोजगारी भइदिएको भए मतदानको अधिकारबाट वञ्चित हुनु पर्दैनथ्यो। पीडा र आक्रोशको एउटै स्वर सुनिन्थ्यो। विदाईमा पुगेका आफन्तलाई समेत चुनावको रन्कोले खासै छोएको देखिँदैनथ्यो। हिजो दिउँसो 3 बजे दोलखाका रामेश्वर थापा विदेशिनीहरूको भिडमा मिसिँदै थिए। रामेश्वरलाई विदाई गर्न पुगेकी थिइन् जीवनसङ्गिनी मनिता शिवाकोटी। काखमा 16 महिनाकी छोरी मयुरा खेल्दै थिइन् अनि मनिताबाट छोरीलाई काखमा लिएर रामेश्वरले जीवनसङ्गिनीसँग सेल्फी खिचे, मोबाइलमा सेभ गरे, छोरीलाई उचाले, गालामा चुप्पा गरे। उनका आँखामा तिलफिल आँसु देखिन्थ्यो। छोरीलाई अँगाल्दै भने, बाबा छिट्टै आउँछ हस् छोरी। हात हलाउँदै टर्मिनल भवनतिर लागे। उनी कोरिया जान लागेका रहेछन्। मुखेको स्थानीय निर्वाचनले उनको यात्रालाई रोक्न सकेन। देशमै रोजगारी पाएको भए किन कोही विदेशिनु पर्थ्यो, मनिताले भनिन्। देश नेताहरू गाउँमा भोट माग्दैछन्, तर गरिबका सन्तानहरू रोजी रोटी खोज्दै विदेश जानु परेको छ। रामेश्वर मात्र होइन, चुनावकै मुखमा धनुषाका रञ्जय कुमार दास पनि साउदी उडे। 17 वर्षकै उमेरमा उनी पैसा कमाउन खाडे भासिएका थिए। केही महिना अघि मात्रै उनी स्वदेश फर्किएका थिए, तर स्वदेशमा केही नदेखेपछि उनी चुनावलाई बिर्सेर विदेशको बाटो तताउन बाध्य भए। देशमा निर्वाचन, एयरपोर्टमा विदेश जानेको भिड, अन्नपूर्ण पोस्टमा समाचार छ।
शुक्रबार हुने मतदानमा विगतका निर्वाचनमा भन्दा मत बदर दर झन बढ्ने जोखिम देखिएको छ। निर्वाचन आयोगले जिल्लाहरूमा गरेको नमुना मतदानमा देखिएको बदरको ट्रेन्डले धेरै मत खेर जाने संकेत गरेको हो। जिल्लाका निर्वाचन अधिकृत न्यायाधीश, सरकारी कर्मचारी, सञ्चारकर्मी, दलका प्रतिनिधि र उम्मेद्वार स्वयं मतदाता बनेका नमुना मतदानमै 77% मत बदर भएको छ। रसुवा सदरमुकाम धुन्चेस्थित रसुवा मावि मतदान केन्द्रमा मंगलबार भएको नमुना मतदानमा 31 मत खसेकोमा 7 मत मात्रै पूर्ण सदर भएका छन्। एउटा पूर्ण र 23 मत आंशिक बदर भएका छन्। बदरमत कुल खसेको मतको 77% हो। छैटौं लहरमा खुल्ला सदस्यलाई दिएका अधिकांश मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। खुल्ला सदस्यका लागि कुनै 2 वटामा मत संकेत गर्नुपर्नेमा 3 वटासम्ममा मत दिँदा बदर भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो। नमुना मतदानमा जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृत, सरकारी कर्मचारी, दलका प्रतिनिधि, उम्मेद्वार, सञ्चारकर्मी र स्थानीय नागरिक सहभागी थिए। दोलखाको भीमेश्वर नगरपालिका 6 स्थित चोथाङमा रहेको वडा कार्यालयमा बुधबार भएको नमुना मतदानमा 73 मत खसेकोमा 24 आंशिक बदर भएका छन्। निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईका अनुसार प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारी तथा मतदान केन्द्रमा परिचय पत्र बारे बुझ्न आएका स्थानीय मतदातालाई मतदानमा सहभागी गराइएको थियो। नुवाकोटमा 2 नमुना मतदान भए, एउटा सर्वसाधारण सहितको र अर्को तालिमकै क्रममा निर्वाचन कर्मचारीको। मतदान गराउने अधिकृत तथा कर्मचारीले नै गरेको नमुना मतदानमा 5% मत आंशिक बदर भएको छ। यस्तै विगतमा मतदाता शिक्षा कार्यक्रम मार्फत गाउँ गाउँमा पुगेर मतदान गर्ने तरिका सिकाउँदा पनि बदर दर धेरै नै थियो, तर यसपालि त निर्वाचन आयोगले नै मतदाता शिक्षामा यस्तो कार्यक्रम समावेश नै गरेन। कतिपय जिल्लामा त नमुना मतदान पनि भएका छैनन्। नमुना मतदानमा 77% मत बदर आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले उपत्यका 185 मतदान स्थललाई संवेदनशीलको सूचीमा राखेको छ। जसअनुसार काठमाडौँमा 115, ललितपुरमा 50 र भक्तपुरमा 20 मतदान स्थल संवेदनशीलको सूचीमा छन्। भौगोलिक विकटता, चुनाव विरोधी समूहको गतिविधि तथा यातायात सञ्चार र जनघनत्वको आधारमा मतदान स्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको हो। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालले सुरक्षा खतराको महसुस गरेर मतदान मतदान स्थलहरूलाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो। त्यस्तै ललितपुरको ठुला धुर्लुङ, कालेश्वर, गिम्दी, आश्राङ लगायतका 30 मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ। भक्तपुर प्रशासनले पनि 20 मतदान स्थललाई संवेदनशील सूचीमा राखेको छ। उपत्यकामै 185 मतदान स्थल संवेदनशील। कान्तिपुरमा समाचार छ।
एकातिर सवारी साधनको प्रयोगमा रोक, अर्कोतिर मतदान केन्द्र टाढा। वृद्ध वृद्धा, अशक्त, अपाङ्ग र सुत्केरी महिलालाई मतदान केन्द्रसम्म पुग्न सकस छ। मतदानको मिति नजिकिँदै जाँदा कसरी केन्द्रसम्म पुग्ने उनीहरूको चिन्ता छ। हिमाली र पहाडी जिल्लामा 3-4 घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म पुग्नुपर्ने बाध्यता छ। तराई र सुगम स्थलमा सवारी प्रयोगमा रोक लगाइएका कारण यो वर्गलाई पनि समस्या पर्ने देखिन्छ। गोर्खा चुमनोब्री 2 हिनाङका 70 वर्षीय सोनाम ग्याल्मो शुक्रबार मतदान केन्द्रसम्म कसरी पुग्ने चिन्ता गर्छन्। मतदान केन्द्रमा पुग्न 3 घण्टा हिँड्नुपर्छ, न त कुनै सवारी साधन, न त मतदान केन्द्रसम्म पुग्न अरू कुनै सुविधा नै छ। गाउँमा वृद्ध वृद्धा मात्रै छन्। हिनाङका 20 घरका मतदाता भोट हाल्न लुओ पुग्नुपर्छ, 3 घण्टा हिँडेर हामी बुढाबुढी कसरी मतदान गर्ने, सोनामले भन्नुभयो। चुमनोब्री 2 स्यालाका 100 घरधुरीका मतदाता पनि 1 घण्टा हिँडेर लो पुग्नुपर्ने बाध्यता रहेको स्थानीय छिरिङ धार्कीको भनाइ छ। जहाँ भोट हाल्न अशक्त र वृद्ध हिँड्नुपर्छ 3 घण्टा। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजू राणादेखि काठमाडौँ महानगरपालिकाका मेयर उम्मेद्वार केशव स्थापित हुँदै 205 जनालाई स्पष्टीकरण सोध्यो। तर आयोगले अहिलेसम्म निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन। रूपन्देहीको तिलोथमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको बताउँदै कारवाही गर्न निर्वाचन आयोगलाई चुनौती दिनुभयो। आयोगले उहाँलाई स्पष्टीकरण सोधेर निर्वाचन आचार संहिता उल्लङ्घन सम्बन्धी कुनै कारवाही नगरी सफाई दियो। आयोगले स्पष्टीकरण सोधेर चर्चामा आउने तर आचार संहिता उल्लङ्घनमा कसैलाई कारवाही नगर्ने गरेको छ। उल्टो प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचार संहिता उल्लङ्घनको सवालमा स्पष्टीकरण सोधिनुलाई नै कारवाही भएको बताउनु भएको छ। निर्वाचन आयोगले ऐन 2073 दफा 23 आचार संहिता कार्यान्वयन तथा अनुगमन अनुसार आयोगले आचार संहिता उल्लङ्घन गर्नेमाथि 1,00,000 रुपियाँ जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारवाही गर्न सक्ने व्यवस्था रहेको छ। ऐनको उपदफा 2 निर्वाचन उल्लङ्घन सम्बन्धी उजुरीको छानबिनका क्रममा जाँच बुझ एवं अनुगमन गर्दा कसैबाट आचार संहिता पालना नभएको वा उल्लङ्घन भएको देखिए त्यस्तो कार्य तुरन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेद्वार, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने उल्लेख गरेको छ। आचार संहिता उल्लङ्घनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र। नयाँ नागरिक दैनिकमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
बैंकिंग सुविधा पुराएर लगानी का क्षेत्र बढाएर अघि बढ्छ मेगा बैंक सबैको विश्वास जितेर जनताको बचत लिएर आकर्षक ब्याज दिएर सेवा दिन्छ मेगा बैंक सबैको मनमा भिजेर मेगा बैंक नेपाल लिमिटेड।
दुख हुन्न जीवनमा हातमा सिप भए आत्मनिर्भर भइन्छ है मनमा जागर भए स्वदेशमै केही गर्न वा विदेश जानु अघि अवसर दिन्छ तालिमले नै आम्दानी बढी हे तालिम लिउन राखौ हात खाली बनाऊ रोजगार कर्म नेपाली तालिम लिउन राखौ हात खाली बनाऊ रोजगार कर्म नेपाली
आवश्यक जानकारी को लगी व्यावसायिक तथा शिव विकास तालिम प्रतिष्ठान भैंसेपाटी ललितपुर फोन 01559080 वेबसाइट www.bsdta.gov.np
यो हो थाह संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सरकारले विभिन्न प्रयास गरे पनि अर्थतन्त्रका सूचकहरू झन खस्किएका छन्। सरकारको कोसिसका बावजुद चालु आर्थिक वर्षको 9 महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरू सन्तोषजनक नभएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति 2,68,26 करोडले घाटामा रहेको छ। नेपालमा आउने भन्दा नेपालबाट बाहिर जाने रकम धेरै भएका कारण शोधनान्तर स्थिति ऐतिहासिक रूपमा घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति 42,55,000 करोड रुपियाँले बचतमा रहेको थियो। साथै चैत मसान्तमा चालु खाता 5,12,71 करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको 9 महिनामा चालु खाता 2,10,51 करोड रुपियाँले घाटामा रहेको थियो। हाल विदेशी मुद्रा संस्थिति घट्दो क्रममै रहेका तथा मूल्य वृद्धि तथा बढिरहेका कारण पनि अर्थतन्त्र चिन्ताजनक नै रहेको देखिन्छ। आयात कम गर्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाई गरेको थियो भने सरकारले 10 वस्तुको आयात रोकेको थियो। तर पनि आयातमा कमी आउन सकेको छैन। आर्थिक वर्ष 2078-79 को 9 महिनामा कुल वस्तु आयात 32% वृद्धि भएको छ। सरकारले आयात प्रतिबन्ध गर्दा पनि विदेशी मुद्रा संस्थितिमा दबाव कायमै रहेको छ। चालु आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत महिनामा विदेशी मुद्राको संचिति 3,08,00,00,000 रुपियाँले घटेको राष्ट्र बैंकले जनाएको छ। फागुन मसान्तसम्म कुल विदेशी मुद्राको संचिति 11,71,00,000,000 रुपियाँ रहेकोमा चैत मसान्तसम्म आइपुग्दा 11,67,92,00,00,000,000 रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। झन खस्किए अर्थतन्त्रका सूचक कारोबार दैनिकमा समाचार छ।
जोखिममा परेका गर्भवती र सुत्केरीको निशुल्क हवाई उद्धार गर्न सरकारले विनियोजन गर्दै आएको बजेट प्रभावकारी रूपमा परिचालन हुन सकेको छैन। हेलिकप्टरबाट उद्धार हुँदा 3 वर्षमा 360 आमाको ज्यान जोगिएको छ, तर जानकारी र पहुँचको अभावमा यही अवधिमा 799 को मृत्यु भएको छ। समयमा उपचार नपाउँदा गर्भवती र सुत्केरीको मृत्यु भएको विषय स्थानीय तहको मुद्दा बन्न सकेको छैन। सरकारले 2075 पुष 6 देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरीको हवाई उद्धार सुरु गरेको थियो। त्यसअघिसम्म स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाले जोखिममा परेका गर्भवतीका लागि एयर लिफ्टिङको व्यवस्था गरेको थियो, तर यो कार्यक्रम विकट भूगोलका विपन्न परिवारको पहुँचमा नपुगेको भन्दै सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत परिचालन हुने गरी वार्षिक बजेट नै विनियोजन गर्न थालेको हो। गर्भवती तथा सुत्केरीको हवाई उद्धारका लागि सरकारले 3 वर्षसम्म वर्षेनी 5 करोडका दरले बजेट विनियोजन गर्दै आएको थियो। मन्त्रालयकी उपसचिव नीता शर्माका अनुसार चालु आर्थिक वर्षमा भने बजेट घटाएर 3,32,00,000 रुपियाँ मात्र विनियोजन भएको छ। कार्यक्रम सुरु भएपछि 3 वर्षमा 216 र चालु वर्षमा 144 जनाको उद्धार गरिएको छ। हवाई उद्धार गरिएका 246 जनाको खर्च बापत मन्त्रालयले 3,66,24,000 रुपियाँ नेपाली सेनालाई भुक्तानी गरिसकेको छ। सरकारले विनियोजन गरेको बजेट आवश्यक मात्रामा खर्च नहुँदा उद्धार नपाएर मृत्यु हुनेको संख्या दोब्बरभन्दा बढेको छ। निर्वाचनमा उपेक्षित मुद्दा बजेट भए पनि उद्धार नहुँदा 3 वर्षमा 799 सुत्केरीको मृत्यु आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
सातामा 2 दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा 2 दिन शनिबार र आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयका अनुसार बर्खे हिउँदे स्थानीय लगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार विदा दिन सकिने निर्णय गरेको हो। गत 13 वैशाखको मन्त्री परिषद बैठकले जेठदेखि सातामा शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको बैठकले सोमबारदेखि शुक्रबारसम्म 10 बजेदेखि 4 बजेसम्म विद्यालय समय कायम गर्ने निर्णय गरेको हो, जस अनुसार अब शुक्रबार पनि पूरै समय पठन पाठन हुनेछ। बैठकले वार्षिक 20 दिन अन्य विदा कटौती गरी तोकेको पाठ्य घण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आइतबार विदा दिएर शुक्रबार 4 बजेसम्म कक्षा सञ्चालन गर्दा साप्ताहिक रूपमा 3 घण्टा अपुग हुन्छ, तर वर्षभरिका 20 दिन विदा कटौती गरेर कक्षा सञ्चालन गरेको अवस्थामा अपुग घण्टा पूरा हुन्छ। सरकारले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ, जसअनुसार स्थानीय तहले आफू अनुकूल बर्खे हिउँदे स्थानीय दसैँ तिहार लगायत चाडपर्व विदा दिँदै आएको छ। अहिले हिउँदे बर्खे गरेर 45 दिन र स्थानीय विदा 5 दिन दिँदै आएको छ। 45 दिनको हिउँदे बर्खे विदा 30 दिनमा झारेर विद्यालय सञ्चालन गर्दा आइतबारको विदा पूर्ति गर्न सकिने मन्त्रालयले जनाएको छ। उता शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा 2 दिन विदा दिने औपचारिक निर्णय गरे लगतै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याप्सनले त्यसको विपक्षमा उभिएको छ। जेठदेखि आइतबार पनि विद्यालय विदा, राजधानी दैनिकमा समाचार छ।
मतगणनाका लागि सिसी क्यामेरा जडान गर्ने निर्वाचन आयोगको योजनामा एउटा निजी कम्पनीलाई करिब 16 करोड रुपियाँ फाइदा पुग्ने गरी सेटिङ भएको तथ्य खुलेको छ। निर्वाचन तयारीका क्रममा निर्वाचन आयोगले जनाएअनुसार 753 स्थानीय तहका मतगणना स्थलमा निगरानीका लागि सिसी क्यामेरा लगाउन लागि एको छ। कुनै कुनै मतदान मतगणना स्थलमा विद्युत र इन्टरनेट नहुने सम्भावना रहे पनि सकेसम्म अधिकतम ठाउँमा सिसी क्यामेरा लगाउन लागि एको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनुभयो। मतदान स्थलमा जडान गरिएको क्यामेरा अनलाइन माध्यममा जोड्ने जिम्मा लिएको कम्पनीले क्यामेरा र अन्य आवश्यक सामान आफू कहाँबाट खरिद गरे मात्र अनलाइन जोड्ने शर्त तिर्स्याएको छ। सिसी क्यामेरा सेवा प्रदायक व्यवसायहरूका अनुसार यो हाई लेभल सेटिङ हो, यसबाट निजी कम्पनीलाई करिब 16 करोड रुपियाँ फाइदा हुने भएको छ। मतगणनामा खलल पुग्ने वा अवांछित गतिविधि निरुत्साहित गर्न र निष्पक्षताका लागि त्यहाँका गतिविधि रेकर्ड राख्न सिसी क्यामेराको प्रबन्ध गर्न लागि निर्वाचन आयोगले जनाएको छ। मतगणनाका लागि स्थानीय तहमा क्यामेरा लगाउँदा वास्तविक बजार मूल्य अनुसार 9 करोड 10 लाख खर्च समग्रमा हुनुपर्ने ठाउँमा करिब 34 करोड रुपियाँ खर्च हुन लागेको छ। थोक बजारमा 6,000 पर्ने क्यामेराको 9,999 रुपियाँ तथा मूल्य अभिवृद्धि कर 7,000 पर्ने एनभीआरको 21,000 रुपियाँ तथा मूल्य अभिवृद्धि कर र अन्तर्राष्ट्रिय सेवा प्रदायकले 51,300 रुपियाँमा दिने आजीवन डिएसएसको सेवाका लागि 1,44,000 रुपियाँ असुल गरिरहेको व्यवसाय बताउँछन्। यसरी एउटा मतगणना स्थलमा 8 थान सिसी क्यामेरा जडान गरी डिएसएस मार्फत अनलाइन जोड्दा वास्तविक बजार मूल्य करिब 1,30,000 हुनुपर्नेमा स्थानीय सेवा प्रदायकले कम्पनीलाई 3,63,000 रुपियाँ दिनुपर्ने भएको उनीहरूको भनाइ छ। यसमा थप नाफा जोडेर उनीहरूले स्थानीय तहबाट औसत 4,90,000 रुपियाँको 4,90,000 रुपियाँको बिलिङ तथा भुक्तानी माग गरिरहेका छन्। मतगणना स्थलमा सिसी क्यामेरा 9 करोडले पुग्नेमा 34 करोड आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
अब सबैको मुहारमा खुशी छाउने भयो किनकि सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस्कम फाइबर नेट आयो ओ डिस्कम फाइबर नेट आयो ओ
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाइ अथवा 98015 44 000 मा सम्पर्क गर्नुहोस्। डिस होम फाइबर नेट जोड्दै सारा देशलाई।
आफ्नो प्रति प्रतिनिधि छन्ने निर्वाचन नै हो हिमाल पहाड तराई मधेश मेची महाकाली
आफ्नो नेता आफै छनौ अमूल्य मत हाली
उम्मेदवारको चिन्ह के हो थाहा पाउनु पर्छ
त्यही चिन्हको कोठा भित्र छाप लाउनु पर्छ
आयो निर्वाचन लहै आयो निर्वाचन
नेपाल सरकार विज्ञापन बोर्ड
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार सङ्घीय संसदको दुवै सदनको अधिवेशन जेठ 3 गते मंगलबार बस्ने भएको छ संविधान अनुसार जेठ 15 गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ त्यसअघि हुने पूर्व बजेट छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो नियमावलीमा 15 दिन अगाडि प्री बजेटको तयारी हुनुपर्ने व्यवस्था छ बजेट अघिको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ संसद ढिला आह्वान भएकाले नियम निलम्बन गरी छलफल गर्ने तयारी प्रतिनिधि सभा सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो प्रवक्ता पाण्डेका अनुसार 11 बजेट अधिवेशन जेठ 3 गते 4 बजे सुरु हुन्छ अधिवेशनमा राष्ट्रपति विद्या भण्डारीले बजेट आह्वानको पत्र पढेर सुनाउने हुनुभएको छ अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव टेबल गर्नुहुनेछ 4-5 बजे प्री बजेट छलफल हुनेछ प्राथमिकता सिद्धान्त र प्राथमिकतामा छलफल हुन्छ त्यसपछि 7 गते नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नुहुनेछ अन्नपूर्ण पोस्टमा समाचार छ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि तयारी तीव्र पारिएको छ बुद्ध जयन्तीको अवसर पारेर जेठ 2 गते उहाँ लुम्बिनी आउन लाग्नु भएको हो भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन हिजो मात्रै भारतीय सुरक्षाकर्मी एसपीसी लुम्बिनी आइपुगेको छ भारतीय वायु सेनाको विमान मार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर हावामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण तयारी तीव्र गोर्खापत्रमा समाचार छ
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका 9 उम्मेद्वारको मृत्यु भएको जनाएको छ स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका 9 उम्मेद्वारको मृत्यु भएको आयोगले जनाएको हो आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका 1,45,011 जनामध्ये 9 उम्मेद्वारको मृत्यु भएको हो उहाँले भन्नुभयो उम्मेद्वारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनैतिक दललाई वैकल्पिक उम्मेद्वार खडा गराउन समय दिएर मनोनयन पत्र दर्ता गराउनेदेखि दावी विरोध अन्तिम नावली निकाली निर्वाचन चिन्ह प्रदान गरेर वैशाख 30 गते निर्वाचन गराउने तर निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा उम्मेद्वारको मृत्यु भएको हुँदा ती ठाउँमा वैकल्पिक उम्मेद्वार खडा गरेर प्रचार प्रसार लगायतका लागि समय दिएर जेठ 3 गते निर्वाचन गर्न सक्ने व्यवस्था आयोगले मिलाएको छ आजको नागरिक दैनिकमा समाचार छ
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका 6 याङमा महिला र पुरुष समान 30 मतदाता छन् 14 मतदाता बस्तीमै छन् 2 एक दिनको पैदलमा रहेको घुन्सामा बस्छन् उनीहरूले मतदानका लागि 5200 मिटरको डाँडा काटेर घुन्साबाट याङमा पुग्नुपर्छ घुन्सा फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर 6 हो भने याङमा वडा नम्बर 7 निर्विरोध निर्वाचित भएका यही वडाका वडाध्यक्ष र वडा सदस्यले पनि 14-16 मत खस्ने अनुमान गरेका छन् उक्त गाउँपालिका 7 ओलाङचुङ गोला र याङमा अध्यक्ष उपाध्यक्षका लागि मात्र मतदान हुँदैछ त्यसका लागि पनि गोठमा भएका मतदाताहरू बस्तीमा फर्किएर मतदान गर्नुपर्छ यहाँको मत सङ्कलनका लागि सुरक्षाकर्मीसँगै कर्मचारी र व्यवस्थापनका लागि मात्रै 1,27,000 रुपियाँ खर्च हुन्छ जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिनेश खनालका अनुसार खटिने कर्मचारीले 14 भत्ता पाउँछन् मुख्य निर्वाचन अधिकृतको दैनिक 2500 भत्ता हुन्छ सहायक मतदान अधिकृतको 2000 सहायक कर्मचारीको 1600 र सहयोगीको 1200 रुपियाँ भत्ता हुन्छ 16 भोट 9 कर्मचारी लाख खर्च कान्तिपुरमा समाचार छ
र पछिल्लो एक सातामा मुलुकभर झण्डै 6 करोड लिटर पेट्रोलियम पदार्थ डिजल पेट्रोलको खपत भएको छ स्थानीय चुनावका कारण मुलुकभर इन्धनको माग बढेको हो नेपाल ओइल निगमका अनुसार वैशाख 19-25 गते आइतबारसम्ममा 69,927 किलो लिटर अर्थात् 5,79,27,000 लिटर इन्धन खपत भएको छ गोर्खापत्रमा समाचार छ
अब अन्तर्राष्ट्रिय समाचार। श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपक्षेले एक साताभित्र मन्त्री परिषद गठन हुने बताउनु भएको छ। श्रीलङ्कामा प्रदर्शन सुरु भए यता पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा पनि गर्नुभएको छ। झडपमा 300 बढी घाइते भएका छन्। आर्थिक संकटले श्रीलङ्कामा इन्धन, खानेकुरा, औषधि लगायतका आधारभूत वस्तुको चरम अभाव छ, जसका कारण विगत एक महिना भन्दा अघिदेखि श्रीलङ्कन नागरिक सरकार विरुद्ध सड़कमा प्रदर्शन गरिरहेका छन्। श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षेले सोमबार राजीनामा दिनुभएको थियो। यसअघि केन्द्रीय बैंकले आगामी दुई दिनभित्र नयाँ सरकार गठन नभए मुलुकको अर्थतन्त्र धराशाही हुन सक्ने चेतावनी दिएको थियो। आन्दोलनले उग्र रूप लिएपछि आजसम्म देशमा कर्फ्यू लगाइएको छ। लुटपाट लगायतका हिंसात्मक घटनामा संलग्न जो कोहीलाई पनि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन अनुमति दिएको छ।
अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्स विरुद्ध दिल्ली क्यापिटल्स 8 विकेटले विजयी भएको छ। गैराती डिवाई पाटली स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको 161 रनको लक्ष्य दिल्लीले 11 बल बाँकी छँदै 2 विकेट गुमाएर भेट्टायो। दिल्लीका मिसेल मार्सले 62 बलमा 89 रनको महत्वपूर्ण योगदान गरे। डेभिड वार्नर 52 र कप्तान ऋषभ पन्त 13 रनमा नट आउट रहे। यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 160 रन बनाएको थियो। उसका रविचन्द्रन अश्विनले 50 रनको अर्धशतकीय पारी खेले। देवदत्त पडिक्कलले 48 र यशस्वी जयसवालले 19 रन बनाए। जितसँगै 12 खेलबाट 12 अङ्क जोडेको दिल्ली अङ्कतालिकाको पाँचौं स्थानमा र 12 खेलबाट 14 अङ्क जोडेको राजस्थान तेस्रो स्थानमा यथावत रहेका छन्। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
मतदाता उत्साहित, गाउँ फर्कनेको लड्को, विमानस्थलमा विदेश जानेको भिड उस्तै।
नमुना मतदानमै 77% मत बदर। मतदानका दिन सवारी नचल्दा वृद्ध र अशक्तलाई मतदान केन्द्र पुग्ने समस्या।
अर्थतन्त्रका सूचक झन खस्किए। शोधनान्तर स्थिति ऐतिहासिक घाटामा। बजेट भए पनि उद्धार नहुँदा 3 वर्षमा झन्डै 800 सुत्केरीको मृत्यु।
एक साताभित्र मन्त्री परिषद गठन हुने श्रीलङ्काका राष्ट्रपतिको भनाई। सरकार समर्थक र विरोधी बीच भएको हिंसात्मक झडपको निन्दा।
र आइपिएल क्रिकेटमा राजस्थान विरुद्ध दिल्ली 8 विकेटले विजयी।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद। समीक्षा र रविन्द्र विदा हुन्छौँ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।